ये हफ्तावार बाइबल का दरसी वाज प्लेनफील्ड क्रिश्चियन साइंस चर्च इंडिपेंडेंट की जानिब से है जो न्यू जर्सी अमेरिका में वाकया है। मजीद मालूमात के लिए आप हमारी वेबसाइट मुलाहिजा करें www.plainfieldcs.com। ये सबक 21 दिसंबर 2025 बरोज इतवार हफ्ता के इख्तिताम पर आपके मुतालिया की गर्ज से तैयार किया गया है। मजमून: क्या कायनात बशमूल इंसान एटमी तवानाई से मुरतब हुई? सुनहरी मतन यर्मिया: लेकिन खुदावंद सच्चा खुदा है, वो जिंदा खुदा और अबदी बादशाह है। उसने अपनी कुदरत से जमीन को बनाया, उसी ने अपनी हिकमत से जान को कायम किया और अपनी अकल से आसमान को तान दिया। जवाबी मतालिया अयूब: देख, खुदा अपनी कुदरत से बड़े बड़े काम करता है, कौन सा उस्ताद उसकी मानद है। उसके काम की बड़ाई करना याद रख, जिसकी तारीफ लोग गाते रहे हैं। सब लोगों ने इसको देखा है, इंसान उसे दूर से देखता है। खुदा अजीब तौर पर अपनी आवाज़ से गरजता है, वो बड़े बड़े काम करता है जिनको हम समझ नहीं सकते। मर्द की मानद अब अपनी कमर कस ले, क्योंकि मैं तुझसे सवाल करता हूँ और तू मुझे बता। तू कहाँ था जब मैंने बुनियाद डाली? तू दानिशमंद है तो बता, क्या तुझे मालूम है किसने उसकी नाप ठहराई या किसने उस पर सूत खींचा? जब सुबह के सितारे मिलकर गाते थे और खुदा के बेटे खुशी से ललकारते थे। दरसी वाज बाइबल में से जबूर। आसमान खुदावंद के कलाम से और उसका सारा लश्कर उसके मुंह के दम से बना, क्योंकि उसने हुक्म दिया और वाकया हुआ। यशवा: और खुदावंद के बंदा मूसा की वफात के बाद ऐसा हुआ कि खुदावंद ने उसके खादम नून के बेटे यशवा से कहा, मेरा बंदा मूसा मर गया है, सो अब तू उठ और इन सब लोगों को साथ लेकर यर्दन के पार उस मुल्क में जा जिसे मैं उनको यानी बनी इसराइल को देता हूँ। जिस जिस जगह तुम्हारे पाँव का तलवा टिके, उसको जैसा मैंने मूसा को कहा है मैंने तुमको दिया। तेरी जिंदगी भर कोई शख्स तेरे सामने खड़ा ना रह सकेगा। जैसे मैं मूसा के साथ था, वैसे ही तेरे साथ रहूँगा। मैं न तुझसे दस्तबरदार हूँगा न तुझको छोड़ूंगा। क्या मैंने तुझको हुक्म नहीं दिया? सो मजबूत हो जा और हौसला रख, खौफ ना खा और बेदिल ना हो, क्योंकि खुदावन तेरा खुदा जहां जहां तू जाए तेरे साथ रहेगा। यशवा: और यरूशलम के बादशाह अदूनी सदक ने सुना कि यशवा ने ई को सर करके उसे नेस्तो नाबूद कर दिया, और जैसा उसने यरू और वहां के बादशाह के साथ किया, वैसा ही ई और उसके बादशाह से किया। और जब उनके बाशिंदों ने बनी इसराइल से सुलह कर ली और वो उनके दरमियान रहने लगे, इसलिए यरूशलम के बादशाह अदूनी सिदक ने हबरून के बादशाह हुहाम और यरमूत के बादशाह पेराम और लकीस के बादशाह याफे और अजलून के बादशाह दबीर को यूं कहला भेजा कि मेरे पास आओ और मेरी कुमक करो और चलो हम जबून को मारें, क्योंकि उसने यशवा और बनी इसराइल से सुलह कर ली है। इसलिए अमूरियों के 5 बादशाह इकट्ठे हुए और उन्होंने अपनी सब फौजों के साथ चढ़ाई की और जबून के मुकाबले डेरे डालकर उससे जंग शुरू की। तब जबून के लोगों ने यशवा को, जो जलजाल में खैमाजन था, कहला भेजा कि अपने खादमों की तरफ से अपना हाथ मत खींच। और खुदावंद ने यशवा से कहा, इनसे ना डर, इसलिए कि मैंने इनको तेरे हाथ में कर दिया है। इनमें से एक मर्द भी तेरे साथ खड़ा ना रह सकेगा। बस यशवा रातों रात जलजाल से चलकर नागहान उन पर आन पड़ा और खुदावंद ने उनको बनी इसराइल के सामने शिकस्त दी। और उस दिन जब खुदावंद ने अमूरियों को बनी इसराइल के काबू में कर दिया, तो यशवा ने खुदावंद के हजूर बनी इसराइल के सामने ये कहा, ऐ सूरज तू जबून पर और ऐ चांद तू वादी अयालून में ठहरा रह। और सूरज ठहर गया और चांद थमा रहा जब तक कौम ने अपने दुश्मनों से अपना इंतकाम ना ले लिया। और ऐसा दिन ना कभी इससे पहले हुआ और ना कभी इसके बाद। अयूब, चुपचाप खड़ा रह और खुदावंद के हैरत अंगेज कामों पर गौर कर। हम कादर मुतलिक को पा नहीं सकते, वो कुदरत और अदल में शानदार है और इंसाफ की फरावानी में जुल्म न करेगा। लूका, यहूदिया के बादशाह हेरोदीस के जमाना में अबिया के फरीक में से जकरिया नाम एक काहिन था और उसकी बीवी हारून की औलाद में से थी और उसका नाम अलिशबा था और वो दोनों खुदा के हजूर रास्तबाज और खुदावंद के सब अहकाम कवानीन पर बेऐब चलने वाले थे और उनके औलाद ना थी क्योंकि अलिशबा बांज थी और दोनों उम्र रसीदा थे। जब वो खुदा के हजूर अपने फरीक की बारी पर कहानत का काम अंजाम देता था तो ऐसा हुआ कि कहानत के दस्तूर के मुताबिक उसके नाम का कुरा निकला कि खुदावंद के मकदिस में जाकर खुशबू जलाए, कि खुदावंद का फरिश्ता खुशबू के मंबा की दाहिनी तरफ खड़ा हुआ उसको दिखाई दिया और जकरिया देखकर घबराया और उस पर दहशत छा गई। मगर फरिश्ते ने उससे कहा, ऐ जकरिया, खौफ ना कर, क्योंकि तेरी दुआ सुन ली गई है और तेरे लिए तेरी बीवी अलिशबा के बेटा होगा, तू उसका नाम यूहन्ना रखना और तुझे खुशी और खुरमी होगी और बहुत से लोग उसकी पैदाइश के सबब से खुश होंगे, क्योंकि वो खुदावंद के हजूर में बुजुर्ग होगा और हरगिज ना मैं ना कोई और शराब पिएगा और अपनी माँ के पेट ही से रूहुल कुदस से भर जाएगा। फरिश्ते ने जवाब में उससे कहा कि मैं जिब्राइल हूँ जो खुदा के हजूर खड़ा रहता हूँ और इसलिए भेजा गया हूँ कि तुझसे कलाम करूँ और तुझे इन बातों की खुशखबरी दूँ। इन दिनों के बाद उसकी बीवी अलिशबा हामला हुई। जब खुदावंद ने मेरी रिसवाई लोगों में से दूर करने के लिए मुझ पर नज़र की, उन दिनों में उसने मेरे लिए ऐसा किया। छठे महीने में जिब्राइल फरिश्ता खुदा की तरफ से गलील के एक शहर में जिसका नाम नासरत था एक कंवारी के पास भेजा गया जिसकी मंगनी दाऊद के घराने के एक मर्द यूसुफ नाम से हुई थी और उस कंवारी का नाम मरियम था। और फरिश्ते ने उसके पास अंदर आकर कहा, सलाम तुझको जिस पर फजल हुआ है, खुदावंद तेरे साथ है और देख तू हामला होगी और तेरे बेटा होगा, उसका नाम यसू रखना। और देख तेरी रिश्तेदार अलिशबा के भी बुढ़ापे में बेटा होने वाला है और अब उसको जो बांझ कहलाती थी छठा महीना है, क्योंकि जो कौल खुदा की तरफ से है वो हरगिज बेतासीर ना होगा। जबूर, ऐ सादिको, खुदावंद में खुश और खुरम रहो और ऐ रास्त दिलो, खुशी से ललकारो। आमूस, क्योंकि देख उसी ने पहाड़ों को बनाया और हवा को पैदा किया, वो इंसान पर उसके ख्यालात को जाहिर करता है और सुबह को तारीख बना देता है और जमीन के ऊंचे मकामात पर चलता है, उसका नाम खुदावंद रब्बुल अफवाज है। अब मैं मेरी बेकर एडी की तहरीर करदा क्रिश्चियन साइंस की दर्सी किताब साइंस और सेहत आयात की कुंजी के साथ में से ली गई तहरीरें पढ़ूंगा। साइंस और सेहत। कलाम हमें ये मालूमात देता है कि खुदा से सब कुछ हो सकता है, रूह के लिए सारी अच्छाई मुमकिन है। साइंस तमाम अच्छाई हासिल करने के इम्कान को जाहिर करती है और इंसानों को वो दरियाफ्त करने के काम पर लगाती है जो खुदा पहले ही कर चुका है। क्रिश्चियन साइंस सारे असबाब को जिस्मानी नहीं बल्कि जहनी करार देती है। ये जान और बदन से खुफिया पर्दा हटाती है। ये इंसान का खुदा के साथ साइंसी ताल्लुक बयान करती है, हस्ती के मिले जुले अबहाम को जुदा करती है और गुलामाना सोच को आज़ाद करती है। इलाही साइंस में कायनात बशमूल इंसान रूहानी, हम आहंग और अब्दी है। तख्लीकी असूल जिंदगी, सच्चाई और मोहब्बत खुदा है। कायनात खुदा की अकासी करती है। ایک خالق اور ایک تخلیق کے سوا اور کوئی نہیں۔ یہ تخلیق روحانی خیالات اور ان کی شناختوں کے عیاں ہونے پر مشتمل ہے، جو لامحدود عقل کے دامن سے جڑے ہیں اور ہمیشہ منقص ہوتے ہیں۔ سچائی کی کائنات میں مادہ گمنام ہے، غلطی کا کوئی مفروضہ وہاں داخل نہیں ہوتا۔ غلطی کی تاریکی سے الہی سائنس یعنی خدا کا کلام کہتا ہے کہ خدا حاکم کل ہے، اور ازل سے موجود محبت کی روشنی کائنات کو روشن کرتی ہے۔ بس ابدی عجوبہ کلامت نہ ہی خلا خدا کے خیالات سے آباد ہے، جو اسے بے شمار روحانی اشکال کی عکاسی کرتا ہے۔ عقل اپنی تمام تر اصلاحات پر برتر اور ان سب پر حکمرانی کرنے والی اپنے خود کے خیالات کے نظاموں کا ایک مرکزی شمس ہے، یعنی اپنی خود کی وسیع تخلیق کی روشنی اور زندگی، اور انسان الہی عقل کا معاون ہے۔ مادہ اور فانی بدن یا عقل انسان نہیں ہے۔ دنیا عقل کے بنا، اس ذہانت کے بنا شدید متاثر ہوگی جو طوفانوں کو اپنی گرفت میں دبائے رکھتی ہے۔ نہ ہی فلسفہ اور نہ ہی تشکیک پرستی اس سائنس کے بڑھنے میں رکاوٹ بن سکتے ہیں جو عقل کی بالادستی کو ظاہر کرتی ہے۔ زمین کو تشکیل دینے والی آمیختہ معدنیات یا مجتمع مواد، مادوں کو ایک دوسرے کے ساتھ جوڑ کر رکھنے والی نسبت، طول و عرض، فاصلے اور فلکی اجسام کے چکر تب حقیقی اہمیت نہیں رکھتے جب ہم یہ یاد کرتے ہیں کہ ان سب کو روح میں انسان اور کائنات کی ترجمانی کے ذریعے روحانی حقیقت کو جگہ دینی چاہیے۔ جب یہ سب کیا جاتا ہے تو اس تناسب میں انسان اور کائنات کو ہم آہنگ اور ابدی پایا جاتا ہے۔ مادی مواد یا دنیاوی بناوٹیں، فلکیاتی حساب کتاب، قیاسی مفروضوں کے تمام تر مجموعے جن کی بنیاد مادی قانون یا زندگی کے مفروضوں اور اس ذہانت پر ہوتی ہے جو مادے میں پائی جاتی ہے، سب بالآخر غائب ہو جائے گی، روح کے لامتناہی سنگریز میں نگل لی جائے گی۔ زمین کی حرکت اور مقام صرف عقل کی وجہ سے برقرار ہے، مگر یہاں روح کی ایک حقیقی دلکشی ہے۔ سوئی کی نوک سے قطر تک خدا یعنی الہی عقل کی سب کو سمیٹنے والی طاقت یا دلکشی کی نشاندہی کرتی ہے۔ سیاروں کا انسان پر اس کی نسبت زیادہ اختیار نہیں ہے جتنا ان کے خالق پر ہے، کیونکہ خدا کائنات میں حکمرانی کرتا ہے، مگر انسان خدا کی قدرت کی عکاسی کرتے ہوئے پوری زمین اور اس کے تمام لشکروں پر حاکمیت رکھتا ہے۔ کوئی پودا بیج یا مٹی کی وجہ سے نہیں بڑھتا، بلکہ اس لیے کیونکہ نشو و نما عقل کا ابدی اختیار ہے۔ فانی سوچ زمین پر پھینکی جاتی ہے، مگر لافانی کا سوچ کو پیدا کرنا اوپر سے ہے، نہ کہ نیچے سے۔ کیونکہ عقل سب کچھ بناتی ہے، اس لیے کچھ ایسا باقی نہیں رہتا جو نچلی طاقت پیدا کرتی ہو۔ روح انسان کے لیے فصل کو قابل کاشت بنانے کا وسیلہ بنتے ہوئے، مگر اسے مٹی سے برتر بناتے ہوئے عقل کی سائنس کے وسیلہ عمل کرتی ہے۔ اس کا علم انسان کو مٹی سے اوپر، زمین اور اس کے ماحول کے اوپر، شعوری روحانی ہم آہنگی اور ابدی وجود کی طرف لے جاتا ہے۔ اگر ہم بطور ایک نفسانی شخص خدا سے دعا کرتے ہیں تو یہ ہمارے ان انسانی شبہات اور خدشات کو ترک کرنے سے روکے گی جو اس قسم کے ایمان کو اجاگر کرتے ہیں، اور یوں ہم اس لامحدود اور غیر مادی محبت کے کیے ہوئے عجیب کاموں کو نہیں سمجھ سکتے جس کے لیے سب کچھ ممکن ہے۔ یہ معجزہ کوئی اختلاف متعارف نہیں کراتا، بلکہ خدا کے ناقابل تبدیل قانون کی سائنس کو قائم کرتے ہوئے بنیادی ترتیب کو واضح کرتا ہے۔ صرف روحانی ارتقاء ہی الہی قوت کی مشق کرنے کے قابل ہے۔ مصر میں یہ عقل ہی تھی جس نے اسرائیلیوں کو وباؤں پر یقین کرنے سے بچایا، بیابان میں چٹانوں سے چشمے پھوٹے اور من آسمان سے برسا۔ اسرائیلیوں نے پیتل کے سانپ پر نظر کی اور پوری طرح اس بات پر یقین کیا کہ وہ زہریلے سانپوں کے ڈنگ سے شفایاب ہو رہے تھے۔ قومی خوشحالی میں معجزات نے عبرانیوں کو فتح یابی دلائی، مگر جو ہی وہ حقیقی خیال سے دور ہٹے ان کی بربادی کا آغاز ہو گیا۔ غیر قوموں کے درمیان قید میں بھی الہی اصول نے خدا کے لوگوں کے لیے آگ کی بھٹی میں اور بادشاہوں کے محلوں میں عجیب کام دکھائے۔ نام نہاد گیسیں اور قوتیں الہی عقل کی روحانی قوتوں کے مخالف ہیں، جس کی توانائی سچائی ہے، جس کی دلکشی محبت ہے، ہستی کے ابدی حقائق کو مسلسل جاری رکھتے ہوئے جس کی پیروی اور ملاپ زندگی ہے۔ بجلی مادیت کی اضافی مقدار ہے جو روحانیت یا سچائی کے حقیقی جوہر کی مخالفت کرتی ہے، جو اس کا بڑا امتیاز ہے کہ بجلی ذہانت نہیں ہے بلکہ روحانی سچائی عقل ہے۔ یہاں فانی عقل کا خشک غضب نہیں ہے جس کا اظہار زلزلے، آندھی، لہروں، گرج چمک، آگ، بے ہمانہ درندگی میں ہوتا ہے، اور یہ نام نہاد عقل خود شکستہ ہوتی ہے۔ بدی کے اظہار جو الہی عدل کے مخالف ہیں ان کو کلام میں خدا کا غضب کہا گیا ہے۔ حقیقت میں یہ مادے یا غلطی کی خود شکستگی دکھاتے یا مادے کے مخالف کی طرف اشارہ کرتے ہیں جو روح کی طاقت اور استقلال ہے۔ کرسچن سائنس سچائی اور اس کی عظمت، عالمگیر ہم آہنگی، خدا یعنی اچھائی کی کلیت اور بدی کے عدم کو روشنی میں لاتی ہے۔ کبھی کبھی ہم یہ سیکھیں گے کہ روح یعنی عظیم ممار نے سائنس میں آدمیوں اور عورتوں کو کیسے بنایا۔ کرسچن سائنس اضافے کو نہیں بلکہ افشائی کو پیش کرتی ہے۔ یہ مالیکیول سے عقل تک کی مادی ترقی کو نہیں بلکہ انسان اور کائنات کے الہی عقل کی عنایت کو ظاہر کرتی ہے۔ جو کچھ بنایا گیا ہے وہ خدا کا کام ہے اور سب اچھا ہے۔ انسان کی لافانیت اور ہم آہنگی برقرار ہیں۔ ہمیں مخالف قیاس سے ہٹ کر دیکھنا چاہیے کہ انسان مادی طور پر خلق کیا گیا، اور ہماری نظر کو تخلیق کے اس روحانی ریکارڈ کی جانب موڑنا چاہیے جو دل اور سمجھ پر ہیرے کی نوک اور ایک فرشتے کے قلم سے کندہ کیا گیا ہو۔ اب میں میری بیکر ایڈی کی جانب سے چرچ مینول میں دیے گئے روزانہ کے 3 فرائض پڑھوں گا۔ روزمرہ کی دعا۔ اس چرچ کے ہر رکن کا یہ فرض ہے کہ ہر روز یہ دعا کرے، تیری بادشاہی آئے، الہی حق، زندگی اور محبت کی سلطنت مجھ میں قائم ہو اور سب گناہ مجھ سے خارج ہو جائیں، اور تیرا کلام سب انسانوں کی محبت کو وافر کرے اور ان پر حکومت کرے۔ مقاصد اور اعمال کا ایک اصول۔ نہ کوئی مخالفت، نہ ہی کوئی محض ذاتی وابستگی مادری چرچ کے کسی رکن کے مقاصد یا اعمال پر اثر انداز ہونے چاہیے۔ سائنس میں صرف الہی محبت حکومت کرتی ہے، اور ایک مسیحی سائنسدان گناہ کو رد کرنے سے حقیقی بھائی چارے، خیرات پسندی اور معافی سے محبت کی شیریں آسائشوں کی عکاسی کرتا ہے۔ اس چرچ کے تمام اراکین کو سب گناہوں سے، غلط قسم کی پیشن گوئیوں، منصفیوں، مذمتوں، اصلاحوں، غلط تاثرات کو لینے اور غلط متاثر ہونے سے آزاد رہنے کے لیے روزانہ خیال رکھنا چاہیے اور دعا کرنی چاہیے۔ فرض کے لیے چوکسی۔ اس چرچ کے ہر رکن کا یہ فرض ہے کہ وہ ہر روز جارحانہ ذہنی آرا کے خلاف خود کو تیار رکھے، اور خدا اور اپنے قائد اور انسانوں کے لیے اپنے فرائض کو نہ کبھی بھولے اور نہ کبھی نظر انداز کرے۔ اس کے کاموں کے باعث اس کا انصاف ہوگا، وہ بے قصور یا قصوروار ہوگا۔